यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा दोस्रो कार्यकालका लागि निर्वाचित। गैराती सम्पन्न मतगणना अनुसार निर्वाचित सभापति देउवालाई 2733 र प्रतिस्पर्धी नेता शेखर कोइरालालाई 1855 मत प्राप्त। लोकतन्त्र सुदृढ़ बनाउन नेपाली कांग्रेस बलियो हुनुपर्नेमा प्रधानमन्त्री देउवाको जोड़। संघीय संसदको हिजो शुरू भएको अधिवेशनमा एमालेको नाराबाजी बीच विभिन्न 6 वटा अध्यादेश पेश। संसदमा जारी गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्न सरकार तयार रहेको कानून मन्त्रीको भनाई। र कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टले संसारभर जटिल अवस्था ल्याउन सक्ने भन्दै सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठनको अपील।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको 14 महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित हुनुभएको छ। सभापतिका लागि हिजो भएको पुनः मतदानको राति सम्पन्न मतगणनाबाट उहाँ विजयी हुनुभएको हो। देउवा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी हुनुभएको हो। सभापति देउवा प्रतिस्पर्धी नेता शेखर कोइरालालाई 878 मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो। गैराती सम्पन्न मतगणनामा जम्मा खसेको मत 4623 देउवाले 2733 मत प्राप्त गर्नुभएको र कोइरालाले 1855 मत प्राप्त गर्नुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। हिजो सम्पन्न मतदानमा 35 मत बदर भएको थियो। कुल 4743 मतदाता मध्ये 4574 मतदान गरेका थिए। सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्याशी कसैले पनि 50% भन्दा बढ़ी ल्याउन नसकेपछि पार्टी विधान अनुसार सबैभन्दा बढ़ी मत ल्याउने प्रधानमन्त्री एवं पार्टी सभापति देउवा र नेता शेखर कोइरालाबीच हिजो पुनः मतदान भएको हो। सोमबार भएको मतदानमा प्रधानमन्त्री देउवाले 2258 र उहाँका निकटतम प्रतिद्वन्दी पार्टीका केन्द्रीय सदस्य कोइरालाले 1702 मत प्राप्त गर्नुभएको थियो। सभापतिका अन्य प्रत्याशी पूर्व महामन्त्री प्रकाशमान सिंहले 371, उपसभापति विमलेन्द्र निधिले 250 र केन्द्रीय सदस्य कल्याण गुरूङले 22 मत प्राप्त गर्नुभयो। कांग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको 50% भन्दा बढ़ी मत प्राप्त गर्न अनिवार्य हुन्छ। पहिलो पटक कुनै पनि उम्मेद्वारले 50% भन्दा बढ़ी मत नल्याएमा सबैभन्दा बढ़ी मत ल्याउने दुईजनाबीच पुनः मतदान गर्ने विधानको व्यवस्था छ। पुनः मतदान हुँदा बढ़ी मत प्राप्त गर्ने उम्मेद्वार विजयी हुने व्यवस्था रहेको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई सुदृढ़ बनाउन कांग्रेस बलियो हुनुपर्ने बताउनु भएको छ। पार्टीको 14 महाधिवेशनमा भाग लिन काठमाडौँ आउनुभएका जिल्ला सभापति, क्षेत्रीय सभापति एवं महाधिवेशन प्रतिनिधिको सम्मानमा काठमाडौँमा हिजो वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रजातन्त्र बलियो बनाउन कांग्रेसका नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो। उहाँले पार्टीभित्र अनुशासन र सम्मान गर्ने परम्परा कायम राख्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा पार्टी वरिष्ठ नेता पौडेलले पार्टीभित्रको गलत प्रवृत्तिका विरूद्धमा आफ्नो लड़ाई सधैँ जारी रहने बताउनुभयो। वरिष्ठ नेता पौडेलले आफू निष्ठा र प्रतिबद्धतामा विचलित नभएको बताउनुहुँदै आफ्नो विवेकको सही प्रयोग गर्न मतदाताहरूलाई आग्रह समेत गर्नुभएको थियो। प्रतिनिधि सभाको 10 अधिवेशन हिजो शुरू भएको छ। संसद भवन नयाँ बानेश्वरमा शुरू भएको अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको नाराबाजीका बीच 6 अध्यादेश पेश गरिएका छन्। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पेश गर्नुभयो। त्यस्तै बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश र रेलवे सञ्चालन अध्यादेश पेश भएको छ। प्रतिनिधि सभाको अर्को बैठक पुष 6 गते मंगलबार दिउँसो 1 बजे बोलाइएको छ। यसै गरी राष्ट्रिय सभाको पहिलो बैठकमा पनि प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको विरोधका बीच विभिन्न 6 अध्यादेशहरू पेश भएको छ। राष्ट्रिय सभाको अर्को बैठक पुष 5 गते सोमबार दिउँसो 1 बजे बोलाइएको छ। नेकपा एमाले संसदीय दलको बैठकले संसदमा विरोध कायमै राख्ने निर्णय गरेको छ। एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा हिजो बसेको बैठकले संसदमा विरोध कायमै राख्ने निर्णय गरेको हो। गत साउन 1 गते एमालेका तत्कालीन नेता माधव कुमार नेपालसहित 14 सांसदलाई कार्यवाहीका लागि सिफारिश गरिएकोमा सभामुखबाट त्यसको सुनवाई नभएको आरोप लगाउँदै एमाले संसद अवरोध गर्दै आएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले सदनमा विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग वार्ता र सम्वादका लागि सरकार तत्पर रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्नुहुँदै मन्त्री बडुले नेकपा एमालेको महाधिवेशन सम्पन्न भएको र नेपाली कांग्रेसको महाधिवेशन जारी रहेकाले दलहरूको महाधिवेशन सकिएपछि आपसमा बसेर सहमतिको वातावरण निर्माण गरिने बताउनुभयो। मन्त्री बडुले निजामती कर्मचारी विधेयक जस्ता महत्वपूर्ण विधेयकमा छलफल गर्नुपर्ने भएकाले संसद अवरूद्ध गर्न नहुने उल्लेख गर्नुभयो। नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। सिंहदरबारमा हिजो बसेको बैठकले संसद बैठक लामो समयसम्म अवरोध हुँदा महत्वपूर्ण विधेयक लगायत जनजीविकासँग जोड़िएका विषय अगाडि बढ़न नसकेकाले निकासका लागि सकारात्मक पहल गर्ने निर्णय गरेको छ। बैठकमा अध्यक्ष प्रचण्डले मुलुकको समसामयिक राजनैतिक अवस्था र संघीय संसदको बैठकमा पार्टीका तर्फबाट खेल्नुपर्ने भूमिकाका बारेमा निर्देशन दिनुभएको अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो। सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद र संसद सचिवालयले सुशासनको सन्देश प्रवाह गर्न आवश्यक रहेको बताउनु भएको छ। 15 संघीय संसद सेवा दिवसका अवसरमा हिजो आयोजित कार्यक्रममा सभामुख सापकोटाले इतिहासले दिएको जिम्मेवारीलाई विवेकपूर्ण ढंगबाट पूरा गर्न कर्मचारीलाई निर्देशन दिनुभयो। कार्यक्रममा राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहालले संसद सेवामा रहेका कर्मचारीलाई कार्य सम्पादन चुस्त र प्रभावकारी तुल्याउन सुझाव दिनुभयो। संसदलाई स्वतन्त्र तरिकाले विशेषज्ञ प्रकृतिको सेवाका रूपमा स्थापित गर्न विक्रम सम्बत 2058 मंगिर 28 गते स्वायत्त संसद सेवा गठन गर्न ऐन जारी भएको दिनको सम्झनामा संघीय संसद सेवा दिवस मनाइँदै आएको छ। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तेस्रो पटक हिजो मन्त्री परिषद विस्तार गर्नुभएको छ। उहाँले हिजो गठबन्धनमा रहेका दलमध्ये नेकपा माओवादी केन्द्रका तर्फबाट 3 मन्त्री र नेकपा एकीकृत समाजवादीका तर्फबाट 2 मन्त्री तथा 1 राज्य मन्त्री नियुक्त गर्नुभयो। नवनियुक्त मन्त्रीमा नेकपा माओवादीका तर्फबाट प्रदेशसभा सदस्य घनश्याम दाहाललाई श्रम रोजगार तथा यातायात मन्त्री, विशाल खड्का वन तथा वातावरण मन्त्री र रत्नप्रसाद ढकाललाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिएको छ। यसै गरी एकीकृत समाजवादीका तर्फबाट वसन्त कुमार मानन्दरलाई खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री, वसुन्धरा हुमा गाईलाई कृषि तथा पशुपन्छी मन्त्री र इन्द्रमाया गुरूङलाई कृषि तथा पशुपन्छी राज्य मन्त्रीको जिम्मेवारी दिइएको छ। नवनियुक्त मन्त्रीले हिजै साँझ प्रदेश प्रमुख यादव चन्द्र शर्मा र राज्य मन्त्रीले मुख्यमन्त्री पाण्डे समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो। यो सँगै बागमती प्रदेश मन्त्री परिषदमा 11 मन्त्री र 1 राज्य मन्त्री हुनुभएको छ। प्रदेश नम्बर 2 को प्रदेशसभा बैठक आजका लागि आह्वान गरिएको छ। प्रदेश नम्बर 2 का प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभाको 8 अधिवेशन आज बिहान 11 बजेका लागि आह्वान गर्नुभएको प्रदेशसभा सचिवालयले जनाएको छ। सांसद हृदय त्रिपाठीले जनता प्रगतिशील पार्टी नामको नयाँ दल खोल्नु भएको छ। तत्कालीन राष्ट्रिय जनता पार्टीबाट अलग भई गत निर्वाचनमा सूर्य चिन्हबाट चुनाव जित्नुभएका त्रिपाठीले हिजो काठमाण्डुमा एक कार्यक्रमको आयोजना गरी जनता प्रगतिशील पार्टी नेपाल घोषणा गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
यही मंगसिर महिनादेखि नेपालका सबै जिल्ला र स्थानीय तहहरूमा 18 वर्ष र सो भन्दा माथि उमेर समूहका सबैलाई कोविड 19 विरुद्धको खोप दिइँदैछ। त्यसैले खोप लिन बाँकी 18 वर्ष उमेर माथिका सबै व्यक्तिहरूले आफ्नो नजिकैको खोप केन्द्रमा गई कोविड 19 विरुद्धको खोप लिनुहोस्।
खोप सञ्चालन मिति स्थानको बारेमा नजिकको जिल्ला स्वास्थ्य कार्यालय, नगरपालिका तथा गाउँपालिकाको कार्यालय वा स्वास्थ्य संस्थाबाट जानकारी लिन सकिन्छ। सम्पर्क गरी अनिवार्य खोप लिनुहोला।
गर्भवती भएको 4 महिनादेखि सबै गर्भवती महिलाहरूलाई पनि यी खोपहरू लिन सिफारिस गरिएको छ। निर्धक्क खोप लिउ र सुरक्षित बनाऊ।
विश्व स्वास्थ्य संगठनद्वारा आकस्मिक प्रयोगका लागि अनुमति प्राप्त यी खोपहरू प्रभावकारी र सुरक्षित छन्।
कोभिडबाट बच्न र बचाउन घरबाट बाहिर जाँदा अनिवार्य मास्क लगाउने, बेला बेलामा साबुन पानीले मिची मिची हात धुने र अर्को व्यक्तिसँग भेटघाट गर्दा कम्तीमा 2 मिटर दूरी कायम गर्न नभुलौ।
हालसालै विश्वमा कोविड 19 को नयाँ प्रकार देखा परेको सन्दर्भमा कोविड 19 विरुद्धको खोप लिनु र जनस्वास्थ्यका मापदण्डको पालना गर्नु अझ जरुरी भएको छ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, विश्व स्वास्थ्य संगठन र युनिसेफद्वारा जनहितमा जारी।
अब बाँकी समाचार। उपराष्ट्रपति नन्दबहादुर पुनले स्वदेशी हस्तकला प्रयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ। नेपाल हस्तकला महासंघको 50औं स्वर्ण महोत्सव शुभारम्भ एवं 10औं हस्तकला दिवसका अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले नेपाली हस्तकलालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो। उपराष्ट्रपति पुनले नेपाली हस्तकलाले व्यापार घाटा न्यूनीकरणमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएकाले निर्यात प्रवर्धनमा जोड़ दिनुपर्ने र सबै सरकारी निकायले पनि स्वदेशी हस्तकलाका सामग्री प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो। महासंघका अध्यक्ष सुरेन्द्र भाई साक्यले कोरोनाबाट थलिएको नेपाली हस्तकला व्यवसायलाई पुनर्जीवन दिन तीनवटै तहका सरकारको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो। नेपालमा हिजो थप 264 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो 9392 नमूनाको पीसीआर परीक्षण गर्दा 229 जना तथा 4317 नमूनाको एन्टिजेन परीक्षण गर्दा 35 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै हिजो थप 362 जना संक्रमण मुक्त भएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि भई संक्रमण मुक्त हुनेको कुल संख्या 807,500 पुगेको छ भने संक्रमण मुक्त हुने दर 97.9% रहेको छ। कोरोना संक्रमणका कारण हिजो थप 2 जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 11,559 पुगेको छ। कर्णाली प्रदेशमा हालसम्म 33% नागरिकले पूर्ण मात्रा खोप लगाएका छन्। प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक डाक्टर रविन खड्काले लक्षित वर्गमध्ये खोपको पहिलो मात्रा 53 र दोस्रो मात्रा 33% नागरिकले लगाएको जानकारी दिनुभयो। प्रदेशमा सबैभन्दा बढ़ी डोल्पामा 71% तथा कम जाजरकोटमा 30% खोप लगाएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। नेपाल सरकारले रूसमा उत्पादित कोविड 19 विरूद्धको खोप प्रयोग र सहयोग प्राप्त गर्ने सन्दर्भमा आवश्यक कागजात उपलब्ध गराउन पत्राचार गरेको छ। विश्वभर कोविड 19 को संक्रमणको नयाँ भेरिएण्ट फैलिरहेकाले सरकारले हालै रूसको खोप निर्माता सरकारी कम्पनीलाई खोप सम्बन्धी आवश्यक कागजात सहित विस्तृत जानकारी पठाउन अनुरोध गर्दै पत्राचार गरेको हो। सिन्धुलीको कोविड अस्पताल बन्द हुँदा सेवाग्राही मर्ग समस्यामा परेका छन्। कर्मचारी व्यवस्थापनका लागि प्रदेश सरकारले छुट्याएको बजेट सकिएपछि मंगसिर 1 गतेदेखि अस्पताल बन्द भएको अस्पताल व्यवस्थापन सिन्धुलीले जनाएको छ। सिन्धुलीबाट कमल सरला सुनुवारको रिपोर्ट।
सिन्धुली जिल्लामा रहेको कोविड अस्पताल चाहिँ 1 महिनादेखि बन्द भइरहेको छ। कोरोना बढ्यो भने बिरामीहरूले कहाँबाट चाहिँ उपचार पाउने, हस्पिटल खोल्यो भने त्यहाँ जान सजिलो हुन्थ्यो।
सिन्धुलीमा रहेको कोविड अस्पताल बन्द भएपछि फिकल गाउँपालिका सिन्धुलीकी सुमित्रा लामिछाने कोविडको बिरामी बढे कहाँबाट उपचार गराउने भन्ने चिन्तामा हुनुहुन्छ। कोरोना भाइरसको महामारी न्यूनीकरण भइ नसकेकोले कोविड अस्पताल बन्द हुँदा उहाँ जस्तै चिन्तित हुनुहुन्छ गोलन्जर गाउँपालिका छका दिनेश कोइराला।
हस्पिटलले चाहिँ संक्रमितहरूको उपचारको लागि धेरै ठुलो सहयोग गरेको छ। स्थानीय सरकारदेखि लिएर जनप्रतिनिधिहरूले पहल गरेर भए पनि त्यो हस्पिटल चाहिँ सञ्चालन गर्नुपर्छ।
अहिले नयाँ भेरिएन्ट ओमिक्रोन थप भएपछि कोविड अस्पताल बन्द हुँदा सेवाग्राही आत्तिएका छन्। गोलन्जर गाउँपालिका 6 नाकाजोलीका सुमन भुजेल अस्पताल बन्द गर्न नहुने धारणा राख्नुहुन्छ।
खुलिरहेको भए राम्रो हुन्थ्यो, किनभने अहिले कोरोनाको नयाँ भाइरस आइरहेको छ, फेरि पनि आउन सक्छ।
सेवाग्राहीले अस्पताल तत्कालै खुल्नुपर्ने माग गरिरहँदा सिन्धुली अस्पताल व्यवस्थापन समितिका प्रहलाद पोखरेलले भने जनशक्तिकै अभावका कारण बन्द भएको कोविड अस्पताल सञ्चालनको लागि पहल गरिरहेको बताउनुहुन्छ।
कोविडको त अहिले पनि चेक भइरहेछ, अहिले अब त्यति पोजिटिभ नआएको मात्रै हो, कोही आएको नर्मल छ भने उनीहरूलाई होम आइसोलेसनमा राखिदिएछ। जो सिरियस केस आउँछ तिनीहरूलाई त हामीले रिफरै गर्नुपर्छ, त्यहाँ हेर्ने जनशक्ति नै छैन, हामी जनशक्ति नबराबर।
प्रदेश सरकारको 96 लाख आर्थिक सहयोग तथा सिन्धुलीको स्थानीय तह व्यक्ति संघ संस्थाको आर्थिक सहयोगमा निर्माण भएको सिन्धुली कोविड अस्पताल गत वैशाखदेखि सञ्चालनमा आएको थियो। कमल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
शिक्षक सेवा आयोगले माध्यमिक तहको 1544 शिक्षकको नयाँ पदपूर्तिका लागि विज्ञापन गरेको छ। आउँदो पुस 1 गतेदेखि 29 गतेसम्म नियमित शुल्कमा र माघ 6 गतेसम्म विलम्ब शुल्कमा परीक्षा आवेदन फारम भर्ने गरी आयोगले 1544 शिक्षकको नयाँ पदपूर्तिका लागि विज्ञापन गरेको सूचना प्रकाशित गरेको छ। नयाँ विज्ञापन अनुसार आगामी चैत 15 गते परीक्षा सञ्चालन हुनेछ। परीक्षा आवेदन फारम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ। 3 वर्ष पहिले नै प्रारम्भिक अध्ययन सकिएको काठमाडौँ रक्सौल रेल मार्गको विस्तृत अध्ययन अघि बढ़ेको छ। 1.5 महिना पहिले नेपाल सरकार र भारतीय सरकार बीच सम्झौता भएपछि अहिले विस्तृत परियोजना प्रतिवेदन अघि बढ़ेको रेल विभागले जनाएको छ। बुटवल पाल्पा सड़क खण्ड दैनिक 6.5 घण्टा बन्द हुने भएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल सिद्धबाबादेखि झुम्सा पुलसम्म र कालीमाटीदेखि गौडे पुलसम्म सड़क चौड़ा गर्न 15 दिन सड़क बन्द गर्न लागिएको हो। डिभिजन कार्यालय पाल्पाका अनुसार पुस 13 गतेसम्म राति 9:30 बजेदेखि बिहान 4 बजेसम्म सड़क बन्द हुनेछ। पाँचथर जिल्लाका सरोकारवालाहरू हिमाली भेगमा पाइने रेड पाण्डाको संरक्षणमा जुटेका छन्। दुर्लभ प्राणीको सूचीमा परेको रेड पाण्डाको संरक्षणका लागि सामुदायिक वन प्रहरी संघको सहकार्य लगायतका विभिन्न गतिविधिहरू सञ्चालन भइरहेका छन्। पाँचथरबाट दुर्गा खनालको रिपोर्ट।
हिमाली भेगमा पाइने दुर्लभ प्राणीको सूचीमा परेको रेड पाण्डाको संरक्षणका लागि पाँचथर जिल्लाका सरोकारवालाहरू लागि परेका छन्। रेड पाण्डाको संरक्षणका लागि सामुदायिक वन प्रहरी संघको सहकार्यमा विभिन्न गतिविधिहरू सञ्चालन भइरहेको दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले जानकारी दिनुभयो।
सामुदायिक वनहरूसँग मिलेर प्रत्येक सामुदायिक वनहरूमा एकजना वन अभिभावक राखेर अनुगमन गर्ने, वृक्षारोपण गर्ने, सुरक्षा निकाय सशस्त्रहरूसँग सामुदायिक वन गस्ती गर्ने अनि चोरी सिकारी
नेपालमा 500 को हाराहारीमा पाइने रेड पाण्डा पाँचथरको फालेलुङ गाउँपालिका वार्ड नम्बर 4, 5 र 6, फिदिम नगरपालिका वार्ड नम्बर 13 र 14, याङवारक गाउँपालिका वार्ड नम्बर 1 र 2 लगायतका उच्च भेगहरूमा रेड पाण्डाको वासस्थान रहेको छ। पाँचथर जिल्लामा 25 देखि 40 को संख्यामा रेड पाण्डा रहेको अनुमान गरिएको छ। जिल्लामा वर्तमान समयमा चोरी निकासी कार्य नभएको तथा जनचेतनामा वृद्धि भएकोले रेड पाण्डाको स्थिति राम्रो भएको रेड पाण्डा नेटवर्क परियोजनाका संयोजक वाङचु भुटियाले बताउनुभयो।
चोरी सिकारीहरू पनि खासै यो केसेसहरू अहिले रिकर्ड भएको छैन, त्यो हिसाबले पनि पाँचथरको रेड पाण्डाको संख्यामा पनि केही वृद्धि भयो कि भन्ने पनि त्यो कुराले जनाउँछ।
वन जंगल आगो लागि चोरी सिकार, जंगली जनावरलाई राखिने पासो जस्ता कारणले रेड पाण्डा संरक्षणमा चुनौती देखिएको छ। दुर्लभ प्राणी रेड पाण्डाको संरक्षण गर्न सके जिल्लाको पहिचान बनाउन तथा पर्यटन प्रवर्धनका लागि सहयोग पुग्नेछ। दुर्गा खनाल, रेडियो नेपाल, पाँचथर।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको नयाँ प्रजाति ओमिक्रोन विश्वभर फैलिसकेको र ओमिक्रोनका कारण अस्पताल भर्ना हुने दरमा निकै वृद्धि हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ। हाल यो प्रजाति 77 देशमा फैलिसकेको पुष्टि भइसकेको छ। विश्व स्वास्थ्य संगठनले सबै देशहरूलाई कोरोना भाइरसको ओमिक्रोन प्रजातिको तीव्र वृद्धिलाई रोक्न उचित कदम उठाउन पनि अनुरोध गरेको छ। हाइटीमा इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा 60 भन्दा धेरै मानिस मारिएका छन्। पल्टिएको ट्याङ्करको तेल थाप्न मानिसहरू भेला भएका र सोही समयमा ट्याङ्कर विस्फोट हुँदा धेरै संख्यामा हताहती भएको संचार माध्यमहरूले उल्लेख गरेका छन्। धेरै मानिसहरू जलेर गम्भीर अवस्थामा रहेकाले मृतकको संख्या बढ़न सक्ने जनाइएको छ। अफगानिस्तानमा अगस्तबाट सत्तामा आएका तालिबान 100 भन्दा बढ़ी गैर न्यायिक हत्यामा संलग्न रहेको भन्दै तालिबान समूहबाट भएका यस्ता गतिविधिप्रति संयुक्त राष्ट्रसंघले चासो व्यक्त गरेको छ। अगस्त 15 पछि तालिबान शासकहरूले आम माफी घोषणा गरे पनि यस्ता हत्याका रिपोर्टहरू आउनु चिन्ताको विषय भएको संयुक्त राष्ट्रसंघका उप अधिकार प्रमुख नाडा अल नासिफले बताउनुभयो।
मंगलबार नेपाली शेयर बजारको मापक नेप्से परिसूचकमा उच्च वृद्धि भएपछि कारोबार स्थगित भएको छ। यसअघि कारोबार खुलेको दुई घण्टा नपुग्दै 5% बजार वृद्धि हुँदा 40 मिनटका लागि बजार बन्द गरिएको थियो। नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार सुरु भएको 1:38 अर्थात 12:38 नेप्सेको सूचक 114.25 अङ्क अर्थात 5.01% बढेर सकारात्मक सर्किट लागेको थियो। कारोबार बन्द भएको 40 मिनट पछि पुनः किनबेच शुरू गर्नका लागि बजार खुल्ने बित्तिकै निरन्तर बजार बढेर 6.01% नेप्सेमा वृद्धि भएकोले मंगलबारको कारोबार नै बन्द गर्नु परेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले ऊर्जामा आम जनताको पहुँच सुनिश्चितताको प्रत्याभूत गर्नु राज्यको दायित्व भएको बताउनु भएको छ। राष्ट्रिय लघु तथा साना जलविद्युत उपभोक्ता समाज नेपालद्वारा मंगलबार काठमाडौँमा आयोजित नेपालमा लघु जलविद्युत परियोजनाहरूको दिगो सञ्चालन सम्बन्धी गोष्ठीको उद्घाटन गर्दै मन्त्री भूषालले नेपालको विद्युत विकासमा रहेको जनसहभागिता विश्वमै उदाहरणीय भएको उल्लेख गर्नुभयो। उहाँले समुदाय स्तरमा निर्माण गरिएका साना तथा लघु जलविद्युत आयोजनाहरूको दिगो सञ्चालनका लागि तिनीहरूलाई केन्द्रीय प्रसारण लाइनमा आबद्ध गराउनु पर्नेमा पनि जोड दिनुभयो। कार्यक्रममा विद्युत नियमन आयोगका सदस्य डाक्टर रामप्रसाद धितालले साना तथा लघु जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि प्राविधिक मापदण्ड निर्धारण गर्नुपर्ने बताउनुभयो। सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्ना सेवाको प्रवर्धनका लागि चर्चित हास्य कलाकारहरूको जोडी महजोडीलाई बजार प्रवर्धन दूत नियुक्त गरेको छ। कम्पनी र कलाकार द्वय बजार प्रवर्धन दूत नियुक्ति सम्बन्धी समझदारी पत्रमा टेलिकममा आयोजित कार्यक्रमका बीच नेपाल टेलिकमका प्रबन्ध निर्देशक दिल्ली राम अधिकारी, कलाकार द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा संयोजनकर्ता कम्पनी शुभ मीडिया होमका प्रबन्ध निर्देशक सरोज ओलीले हस्ताक्षर गर्नुभएको छ। कार्यक्रममा मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नेपाल टेलिकम निजी क्षेत्रसँगको प्रतिस्पर्धामा उत्कृष्ट हुन सकोस् भन्दै नेपाल टेलिकमको झण्डा मनमा राखेर टेलिकमको सेवाको प्रवर्धनमा लाग्ने प्रतिबद्धता जनाउनुभयो। मंगलबार सुनचाँदी बजारमा छापापाल सुनको मूल्य प्रति तोला 300 रुपियाँले वृद्धि भएको छ। मंगलबार बजारमा सुन 92,800 रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य प्रति तोला 20 रुपियाँले बढेर 1,210 रुपियाँमा कारोबार भएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
37 मार्क ए डिभिजन लीगको चौथो चरणको समाप्तिमा 4 टीम अपराजित रहेका छन्। यसमा शीर्ष स्थानमा रहेको मसिन्द्र, मनाङ मक्स्यान्दी, आर्मी र संकटा रहे। चौथो चरणमा आफ्नो अपराजित यात्रा घुमाउने दुई टीम साध्दो बाटो र पुलिस रहे। डिफेन्डेन च्याम्पियन मसिन्द्र चौथो चरणमा आएर पहिलो पटक शीर्ष स्थानमा पुगेको छ। यसअघि तेस्रोमा साध्दो बाटो, दोस्रोमा मनाङ र पहिलोमा 3 स्टार शीर्ष स्थानमा थियो। मसिन्द्र र मनाङको समान 10 अङ्क छ भने आर्मी र संकटाको पनि समान 8 अङ्क छ। चौथो चरणको समाप्तिमा कुनै पनि टीम अङ्क विहीन रहेनन्। क्षेत्रमा लगातार 2-3 समान दुई क्लब रहे, जौलाखेल र एफएफ। चौथो चरणमा आएर जौलाखेलले 1 अङ्क बटुल्न सफल रह्यो, तर अहिलेसम्म 4 खेलमा कुनै पनि गोल नगरेको एक्लो टीम रहेको छ। जौलाखेल लगातार 4 चरणमा रेलिगेसन क्षेत्रमा छ। चौथो चरणमा 16 पहिलो कार्ड देखाइए। अहिलेसम्म 4 चरणमा 77 पहिलो कार्ड देखाइएको छ भने एकमात्र रातो कार्ड देखाउनु परेको छ। अहिलेसम्म पहिलो चरणमा 22, दोस्रो चरणमा 21 र तेस्रो चरणमा 18 पहिलो कार्ड देखाइएका छन्। नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित होवार्ड हेरिकेन्स बिग ब्यास लीगको आफ्नो तेस्रो खेलमा फर्थ कोचसँग 53 रनले पराजित भएको छ। 183 रनको विजय लक्ष्य पन्छ्याएको होवार्ड 19 ओभरमा 129 रनमा अल आउट भयो। त्यसअघि टसजितेर पहिला ब्याटिङ गरेको फर्थले निर्धारित 20 ओभरमा 5 विकेट गुमाउँदै 182 रन बनाएको थियो।
अझ एवं खेल समाचारका साथमा अब मौसम। आज देशका पहाड़ी भागमा आंशिक बदली हुने र बाँकी भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 20 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 4.6 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 100%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 19-21 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:47 भयो भने सूर्यास्त भरे साँझ 5:11 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा दोस्रो कार्यकालका लागि निर्वाचित। गैराती सम्पन्न मतगणना अनुसार निर्वाचित सभापति देउवालाई 2,733 र प्रतिस्पर्धी नेता शेखर कोइरालालाई 1,855 मत प्राप्त। लोकतन्त्र सुदृढ़ बनाउन नेपाली कांग्रेस बलियो हुनुपर्नेमा प्रधानमन्त्री देउवाको जोड़। संघीय संसदको हिजो शुरू भएको अधिवेशनमा एमालेको नाराबाजी बीच विभिन्न छवटा अध्यादेश पेश। संसदमा जारी गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्न सरकार तयार रहेको कानून मन्त्रीको भनाई। र कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टले संसारभर जटिल अवस्था ल्याउन सक्ने भन्दै सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठनको अपील। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार। सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।